وفی الارض قطع متجاورات، اور زمین میں مختلف قسم کے ٹکڑے ہیں. قطع تو اردو میں بھی ہم بولتے ہیں، قطع کلامی ٹکڑے، قطع کہتے ہیں نا کاٹنے کو، قطعے کتنے قطعے ہیں زمین کے، یعنی مراد ٹکڑے ہیں. متجاورات کا جو لفظ ہے نا، یہ تھوڑا سا دیکھ لیجئے، آپ کو نیا لگے گا لیکن پرانا ہی لفظ ہے. جیم واو را اس کا روٹ ہے جور سے، جور کہتے ہیں ہمسائے کو. متجاوراتن جو ہے یہ متجاوراتن کی جمع ہے، ہمسایہ، پناہ دینے والا. اردو میں ایک لفظ بولتے ہیں اللہ کے جوار رحمت میں، وہ بھی یہی ہے. اب یہاں لفظ آ رہا ہے متجاوراتن، جمع کا صیغہ ہے، ملے ہوئے ٹکڑے، یعنی اتنی سی زمین ایک کھیتی ہے، اس میں گندم لگی ہوئی ہے تو ساتھ دوسری کھیتی کے اندر دوسری چیز لگی ہوئی ہے. کس طرح سے اللہ تعالیٰ نے ان ساری چیزوں کو جوڑا ہوا ہے کہ ایک ہی جگہ کی زمین ہے لیکن اس کے اندر مختلف پھل لگتے ہیں. اور جب کوئی ایسی چیز کو کوئی، آپ دیکھیں زرخیز زمین ہے، کہیں صحرائی زمین ہے، کہیں پتھریلی ہے، کہیں بنجر ہے، کہیں شور زیادہ زمین ہے، کسی زمین کا کے پھل کا ذائقہ بہت اچھا ہے، کسی کی خوشبو اچھی ہے، کسی کا رنگ اچھا ہے، مختلف ٹکڑے آپس میں ملے ہوئے ہیں. وجنات من اعناب وزرع ونخیل، اور باغات ہیں انگوروں کے اور کھیتیاں ہیں اور کھجوریں ہیں. نخیل کہتے ہیں کھجور کے درخت کو، نخل جیسے لفظ ہے نا، خاص ہے نخل اور ہے یہ نخیل ہے، کھجور کے درخت کو کہتے ہیں نخیل. کیسی ہیں یہ؟ سنوان وغیر سنوان، ایک تنے سے پھوٹی ہوئی اور الگ الگ تنوں سے پھوٹی ہوئی. یہ لفظ سنوان تھوڑا سا آپ کے لیے نیا ہے، سوات نون واو اس کا روٹ ہے. سنون، سنوان کا معنی ہوتا ہے دوہرے، ٹوین کا معنی لے لیں. کبھی آپ نے ایسی کوئی کھجور کا درخت، کھجور کا کوئی ایسا درخت دیکھا ہوگا کہ زمین سے ہی نکلتے ہیں تو دو ہوتے ہیں یوں. آپ اپنی یہ انگلی دیکھیں نا، شہادت کی انگلی، تو یہ دیکھیں یہاں سے روٹ ہوتی ہے نا، موسٹلی تو ایک تنا ہوتا ہے نا، لیکن کچھ پودے درخت ایسے ہوتا ہے کہ نیچے زمین سے نکلتے ہی ساتھ ہی دو شروع ہو جاتے ہیں. یہ جو دو ہیں نا، یہ ہیں سنوان، ٹوینس، کہ ایک جڑ سے دو تنے، ایک پہ کچھ اگ رہا ہے، ایک پہ کچھ اگ رہا ہے. حدیث کے اندر چچا کے بارے میں بھی یہی لفظ آیا، نبی صلی اللہ علیہ وسلم نے فرمایا ام الرجل سن و ابی، کہ آدمی کا چچا اس کے باپ کے مثل ہوتا ہے، کیونکہ دونوں ایک باپ کی اولاد ہیں. تو سنوان تسنیہ ہے یہاں، سنوان جمع ہوتا ہے، سواد کے نیچے زیر آتی ہے نا جیسے یہاں آئی ہے، تو یہ تسنیہ کے لیے آتا ہے. اور اگر سواد کے اوپر زبر کر دے تو جمع کمانی آ جاتا ہے. ایک شاخ، وہ شاخ جو درخت کی جڑ سے نکلی ہو، اس کو کہتے ہیں سنوان. اللہ تعالیٰ تصور دلاتا ہے آپ کو، اگر پریزنٹیشن ایک دکھائیں تو اس میں بہت ہی خوبصورت امیزنگ قسم کے درختوں کے سٹیمپس ہیں، کہ میں نے دیکھا تو میں تو حیران ہو گئی، ایسے لگا کہ جیسے کسی نے کاروینگ کی ہوئی ہے. ہم نے تو عموماً یہ درخت دیکھے نا، سیدھے ایک ڈنڈی کے اوپر پتے لگتے ہیں، لیکن دنیا کے مختلف خطوں میں اس قسم کے تنے ہیں کہ جیسے نیٹ بنا ہوا ہے، جیسے سیدھی پورا تنا نا، تو اس کے اندر بالکل آپ امیجن کریں اس طرح سے ڈنڈیاں لگا کے چکور چکور، بیچ میں سوراخ ہیں کہ اندر سے آپ دیکھیں تو آپ کو جیسے جانور کا گھونسلا ہوتا ہے وہ چیز دیکھے. میں تو کہتی ہوں ابھی ہم نے دیکھا ہی کیا دنیا میں، شاید ہم نے ابھی اس کا ہی حق نہیں ادا کیا. اور ہمیں اتنی یہ باتیں اچھی بھی نہیں لگتی، بعض دفعہ ایسے لگتا ہے کہ ان باتوں کو کیا کرنے کی ضرورت ہے، آگے چلیں، سبق پورا ہو، دل نہیں کھلتے، چہروں سے دکھتا ہے کہ بس سن رہے ہو گیا ہو گیا. بہت کم لوگوں کے چہروں پہ مجھے یہ باتیں سنتے وقت ایک وہ چیز دکھ رہی ہے جو ہونی چاہیے، معذرت کے ساتھ. جہاں لفظ روٹ کا آتا ہے فوراً آپ لوگ حرکت میں آتے ہیں، باقی وقت میں آپ شاید ٹیسٹ دے کے تھکے ہوتے ہیں یا کیا ہوتے ہیں، لیکن اگر ہم نے ان چیزوں پہ غور نہ کیا تو ہمارا دل نہیں کھلے گا. احکامات تو وہ دل لیتے ہیں جو کھلے ہوں گے. اگلی آیتوں کے لیے، دل کھولنے کے لیے اللہ نے یہ آیتیں رکھی نا، کہ کیسے اس کائنات کے اندر رکھا، کبھی غور کیا تم نے؟ یسقا بماء واحد، پلائے جاتے ہیں ایک ہی پانی سے، ایک پانی پھیکا، نہ رنگ نہ خوشبو، بارش کا پانی پھیکا، لیکن کہیں سے انگور، کہیں سے انار، کہیں سے یہ سب کچھ کیسے نکلا؟ وَنُفَصِّلُ بَعْضَهَا عَلَى بَعْضٍ فِي الْأُكُلِ، اور ہم فضیلت دیتے ہیں بعض درختوں کو بعض پر، ذائقے اور خوشبو میں. اِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِّقَوْمٍ يَعْقِلُونَ، بے شک اس میں نشانی ہے اس قوم کے لیے جو عقل رکھتی ہے. اس آیت کے بارے میں حسن بصری فرماتے ہیں کہ ھذا مثل ضرب اللہ لقلوب بنی آدم، یہ مثال ہے جو اللہ نے بنی آدم کے دلوں کے لیے پیش کی ہے۔ اب آئیے ذرا اپنے عمل کے لیے سنیں تاکہ ہمیں لگے کہ اس کائنات کی چیزوں میں بھی ہمارے لیے، یہاں زمین کی بات ہے، پانی کی بات ہے، پھلوں کی بات ہے، ملی جلی زمین ہے۔ آپ اس کو لیں اپنے اوپر، امیجن کریں اس وقت آپ سب کیا ہیں، یہاں قطع متجاوراتن، ساتھ ساتھ جڑے ہوئے زمین کے ٹکڑے، آپ میں سے ہر ایک ایک ٹکڑا ہے، آپ کا دل زمین ہے۔ حدیث میں آتا ہے کہ انسان کی دل اور زمین میں بہت مماثلت ہے، کچھ زمینیں پانی روک لیتی ہیں، کچھ نہیں روکتی، کچھ سے زرخیزی آتی ہے، کچھ سے صرف کیچڑ ہی ہو جاتا ہے۔ بالکل اسی طرح سے انسانوں کے پاس، ہم سب کے اوپر اس وقت وحی الہی کی بارش ہو رہی ہے، ایک ہی قرآن ہم سب سن رہے ہیں، آپ سب کے دلوں پہ ایک ہی جا رہا ہے، آواز میرا لے کے سب کے کانوں تک ایک ہی جتنی جا رہی ہوگی ہال میں۔ لیکن یاد رکھیے کہ یہاں سے ہر ایک کا پھل ایک جیسا نہیں ہوگے گا، کچھ تو ہوں گے ایسے کہ جن کے دل بھی خوبصورت ہو جائیں گے یہ سننے کے بعد، عمل بھی خوبصورت ہو جائیں گے، کچھ کا کردار خوبصورت ہو جائے گا، کوئی ہدایت کو قبول کرے گا، کوئی نہیں کرتا، کوئی تھوڑی لے گا، کوئی زیادہ لے گا، کسی کے دل میں صرف ایمان کا بیج ہی پڑے گا، اور کچھ کا درخت اس طرح کھلے گا کہ پھل آنے لگے گا۔ کچھ اس قرآن کے پڑھنے کے بعد دوبارہ جہاں سے آئے تھے وہیں پلٹ جائیں گے، جو کرتے تھے وہی کرنے لگیں گے، اور کچھ ایسے ہیں کہ جو واقعی پھر اپنا سب کچھ اس کو دے دیں گے۔ یہ قرآن، یہ بارش ہمارے دلوں کے لیے۔ اب دیکھیں کہ ہم اس کلاس روم میں تو ایک ہی ماحول میں بیٹھے ہوئے ہیں، لیکن جہاں سے ہم اٹھ کے آئے ہیں نا وہاں کے ماحول فرق ہے، اور یہاں سے اٹھ کے جہاں ہم نے واپس جانا ہے وہ بھی فرق ہے۔ کوئی بندہ ایک ایسے ماحول سے اٹھ کے آتا ہے کہ جو ماحول پورے کا پورا موافق ہے ان ساری باتوں کو جذب کرنے اور اس کو قبول کرنے کے لیے۔ کچھ لوگوں کا ماحول بالکل اریٹیٹنگ ہوتا ہے، اختلافی باتیں، وہ کہیں گے یہ کیا سن کے آ گئیں۔ تو اللہ تعالیٰ نے ہم سب کو مختلف بنایا، ہم سے کیا پوچھے گا کہ تم ابو بکر کیوں نہیں بنے، عمر کیوں نہیں بنے، عثمان کیوں نہیں بنے، یہ نہیں پوچھے گا۔ ہم سے پوچھے گا کہ جو ٹیلنٹ تم کو دیا تھا، جو سکلز تم کو دی تھی، جو خیر تمہیں دی تھی، تم نے اس کے مطابق اپنے آپ کو کتنا استعمال کیا۔ اب دیکھیں کہ ایک ہی وحی مکہ میں اترتی تھی اللہ کے نبی کی زبان سے، چاہے چھپ چھپ کے سنے، سنتے وہ بھی تھے، ابو جہل بھی سنتا تھا، شریق بھی سنتا تھا، اور ان کے بڑے بڑے لیڈر بھی سنتے تھے۔ کیا وجہ ہوئی کہ اس وحی کے بارش نے عمر فاروق کا دل تو کھول دیا کہ اسلام کو مارنے آئے تھے اور خود مر کے چلے گئے، اپنے آپ اپنی انا کو ختم کر کے چلے گئے۔ وجہ کیا تھی کہ دل کھل گیا تھا۔ اللہ تعالیٰ ایسے لوگوں کو ضرور سنوا دیتا ہے جن کے دلوں میں خیر ہوتے ہیں۔ اصل بات یہ ہے کہ سن کے نمبر لینا کوئی اتنی بڑی بات نہیں ہوتی، یہ تو ایک ظاہری چیز دکھتی ہے نا ہمیں اپنی کوششوں کے بعد، لیکن اس کے بعد جو اصل چیز مطلوب ہوتی ہے وہ ہماری سوچ۔ ہم میں کون ہے جو پھر بھی اپنے آپ کو بچا کے رکھتا ہے، اپنے آپ کو اللہ کے راستے میں ضائع کرتا ہے، اپنے آپ کو اللہ کے راستے میں لگاتا ہے، یا اپنے آپ کو بچاتا ہے؟ ہر چیز اپنے آپ کو چیک کیا کرے۔ اب دیکھیں کہ 13ویں بارے پہ الحمدللہ اللہ تعالیٰ استقامت ہے، تقریباً نصف کی طرف ہے۔ یوں اگر آپ سوچیں ایک چیز جاتی ہے تو پھر بیچ میں تھوڑا سا ایسا پلین ہوتا ہے نا، پھر پلٹتی ہے، تو ہم الحمدللہ ادھر والی چل چکے، اوپر چڑھنا ہی مشکل ہوتا ہے۔ اب اس وقت آپ کے ٹھہراؤ کے دینا ہے، جو ہی آپ دیکھیں گے 17-18 پارے ہوں گے نا تو پھر نیچے کی طرف شروع ہو جائے گا، اور پھسلتے ہوئے بھی اپنے آپ کو بہت روکنے کی ضرورت ہوتی ہے۔ یہ بیسٹ ٹائم ہے آپ کے اس قرآن کو جذب کرنے کا، سارے غم فکر دل سے نکال دیں، دین کے بھی، دنیا کے بھی، ٹیسٹوں کے بھی، امتحانوں کے، اسائنمنٹ کے، گھر والوں کے، بچوں کے، موسم کے، گرمی کے، سردی کے۔ یقین کریں یہ دن اگر آپ جم گئے نا اپنے آپ کو، اللہ کی قرآن کی ترتیب بڑی خوبصورت ہے، جو بات جہاں آتی ہے اس کو بالکل وہیں آنا چاہیے۔ اس وقت اگر آپ ہانپ رہے ہیں ابھی کیونکہ آپ اوپر جاتے ہوئے ہانپ رہے تھے، یا کانپ رہے ہیں، تو بات نہیں بنے گی۔ اور ایک دفعہ جب قرآن سن لے بندہ، عمل کا بیج نہ پڑے، دل میں اللہ کی محبت نہ پڑے، پھر دوبارہ نہیں پڑتی الا ماشاء اللہ۔ یہ میں نے کئی لوگوں کو آزمایا، میں نے اپنے آپ کو آزمایا۔ پہلی بارش کی، پہلی دفعہ کا قرآن جو ہوتا ہے نا، یہ بالکل اس طرح ہوتا ہے کہ جیسے سوکھی زمین ہوتی ہے نا، بہت دن کی گرمی آ گئی، پہلا چھیٹا پڑتا ہے تو کیا ہوتا ہے، خوشبو آتی ہے۔ मिट्टी में से खुशबू आती, भीनी भीनी हर चीज खिलती है, और फिर वहां से छोटे छोटे पौधे निकलते हैं। लेकिन जब गीली जमीन पे दोबारा पानी पड़ता है तो अमूमन उसे कीचड़ होता है। आप इंशाल्लाह बहुत दफा सुनेंगे कुरान, अगर आप अभी पहली दफा सुन रहे हैं, और बहुत दफा सुनेंगे तभी दिल खुलेगा। ये एक सफर होता है, तदरीज भी है, लेकिन ये पहली बारिश जाया ना करें। जो नियतें करनी है यहां लिखें, जो इरादे हैं अल्लाह से कर लें, जो दुआएं मांगनी है मांग लें। एक दफा आप बच के निकल गए ना इस कुरान के सफर से, अल्लाह ही लेके आएगा। तो फिर आता है, मैंने तो देखा है कि जो लोग अपने आप को साथ ही खपाना शुरू कर देते हैं ना, कि चले हम सीख रहे हैं, अब हम मदद कर रहे हैं, अब हम ये कर रहे हैं, वो कर रहे हैं, और आप में अल्हम्दुलिल्लाह सारे लोग कहीं ना कहीं हेल्प कर भी रहे हैं। अल्लाह की तौफीक से अल्लाह आपसे करवा ले, ये आपके लिए सिक्योरिटी है। अगर आप कहें ना कि हम पहले 1.5 साल में पूरा कुरान पढ़ लें इत्मीनान से, फिर चलेंगे आगे, 10-20% लोग बाकी रह जाते हैं। ये तो अल्लाह की रहमत है कि अल्लाह हमें कहीं ना कहीं खपाने लगे। तो चेक करें अपने दिल को कि मेरा दिल कैसा है, क्या मेरे अंदर कोई तब्दीली आई, क्या मेरा ईमान बदला, क्या मेरी कैफियत बदली, क्या आप मेरी सोच बदल रही है। और अगर नहीं बदल रही तो दुआ करें, कैसा मेरा ईमान है, घर वालों से पूछा करें, मेरे अंदर मिठास आई है क्या, मैं कड़वाहे कड़वी तो नहीं होती जा रही दिन ब दिन, क्या मेरे माथे पे तेवरी तो नहीं रहने लगी हर वक्त, क्या हर वक्त मैं जली कुड़ी तो नहीं रहती, हर वक्त मैं यही तो नहीं कहती रहती मेरा टेस्ट है मेरा इम्तिहान है। ना करें ऐसा दीन, यकीन करें कि आप कभी किसी दूसरे को कोई फल खाता देखे और वो मुंह बना रहा हो, क्या आप उस फल को अपनी जुबान पे रखेंगे? आप कहेंगे तौबा इस शुक्र है मैंने इसको देख लिया, मैं भी नहीं रखती। हम कुरान पढ़ते पढ़ाते के दौरान जो मुंह बनाएंगे ना, ये दूसरों को भी मौका देगा या तो इसकी तरफ आने का या निकालने का। बस दफा कुछ बच्चों को माँ बाप ने कोई चीज खिलानी होती है ना, तो थोड़ी सी पहले खा के दिखाते हैं कि नहीं नहीं खाओ। अब उनको बुरी भी लग रही होती है ना, तो मुझसे क्या कहते हैं, कितनी मजे की है, देखो कितनी अच्छी है, क्योंकि वो बच्चा है, वो कहेगा अच्छा माँ ने खा ली है तो मैं भी खा लूँ। ये आदत अपनाएं अपने अंदर, ये आदत लाएं, कभी अपना कोई गम, कोई बीमारी, कोई परेशानी लोगों तक ना रखें। वो हर चीज को पकड़ के आपके कुरान से जोड़ देंगे, फिर देखेंगे, फिर देखिए कि आपका टेस्ट क्या बनता है। पीछे सूरत तो हमने यूसुफ पढ़ी, यहाँ सूरत राद है, आगे सूरत इब्राहिम है। वो भी एक नबी थे, इब्राहिम भी एक नबी हैं, लेकिन बीच में सूरत रात के जरिए से अल्लाह ताला हम सबको अपने ईमान का जायजा लेने का सिखा रहे हैं कि इन नफीसा अली कला दिल कौमी याकिलोन, अकल रखने वाली कौम को तो समझ आएगी और बेअकलों को नहीं आएगी। ये भी पता चल गया कि किसी चीज से नसीहत लेनी होती है तो फायदा होता है। फिर यहाँ एक हल्की सी और बात देखिए कि यहाँ जमीन की बात है ना, जैसी जमीन वैसी पैदावार, बिल्कुल इसी तरह जैसी माँ होती है ना वैसे ही बच्चा होता है। आप अजमा के देखें, एक मर्द की दो शादियां हों कभी तो दो तरह के बच्चों में फर्क बहुत होगा, बाप तो एक ही है, माएं फर्क होती हैं। यूसुफ और उनके भाइयों के किस्से में भी हमने देखा और अमली जिंदगी में भी हम देखते हैं। अब अगली आयत में अल्लाह ताला मरने के बाद दोबारा जीने की बात करते हैं, क्योंकि अकल की बात हुई तो अकल का कुछ तकाजा है, और वो क्या कि इस कायनात से बंदा सबक सीखे, हर रात के बाद सुबह कैसे आ जाती है, हर खिजां के बाद बहार कैसे आती है, इसी तरह हमारी जिंदगी के सूरज के डूबने के बाद एक नया सूरज निकलेगा, और वो क्या है, मरने के बाद जी उठने की बात। और मक्की सूरतों में ये अंदाज आपको बहुत दिखेगा, तौहीद, किताब और फिर आखरत। वो डिनाई करते थे, कहते थे हम नहीं मानते, तो अल्लाह ताला कह रहे हैं कि वइन ताजब फअजबु कौलुहुम, तो ऐ सुनने वाले अगर तू इनके तासुब पर हैरान है तो हैरत अंगेज इनका ये कौल भी है। क्या कौल है, आप ब्रैकेट लगा सकते हैं, ये मक्का वालों का कौल था, कहा करते थे इज़ा कुन्ना तुराबन इन लफी खल्किन जदीद, क्या जब हम मरकर मट्टी हो जाएंगे तो हम नए सिरे से दोबारा पैदा किए जाएंगे। ये था उनका कौल, दोबारा जी उठने पर बड़ी हैरत का इजहार करते थे कि ये होगा तो कैसे होगा, हमें ये बहुत ही अजीब लग रहा है कि तुम कहते हो कि मरने के बाद तुम जिंदा किए जाओगे, कहा तुम इनको कहो कि तुम्हारा ये फरमाना हमको अजीब लग रहा है कि हमें मरने के बाद दोबारा उठाया जाएगा, क्या तुमने मुर्दा जमीन को नहीं कभी देखा, کیسے خشک ہوتی ہے اور اس کے بعد زندہ ہو جاتی ہے. اولئک الذین کفروا بربہم, یہ وہ لوگ ہیں جنہوں نے اپنے رب کے ساتھ کفر کیا. جو ایک دفعہ بندے کی بات سن, ایک دفعہ کائنات کو دیکھ لیتا ہے, کیا اس کو پھر بھی شک ہونا چاہیے کہ اللہ تعالیٰ اس کو دوبارہ پیدا نہیں کرے گا؟ ہرگز کرے گا. یہ اللہ کی شان ہے کہ وہ کائنات کے اندر سے یہ ساری چیزیں دکھاتا ہے. لیکن یہ تعصب کے مارے باتیں کرنے والے نہیں مانتے. کیوں؟ کہ وہ اولئک الاغلال فی اعناقہم, ان لوگوں کا کیا کہنا, ان بد نصیبوں کی گردنوں میں تو توک ہوں گے. دنیا میں تعصب کے توک تھے, شبہات تھے, اور بات کو نہ ماننے کی بات تھی. کل قیامت کے دن جہنم کے حقیقی توک ان کی گردنوں میں ہوں گے. وہ اولئک اصحاب النار, اور یہ لوگ ہم آگ میں رہیں گے, یا آگ میں رہنے والے ہیں. ہم فیھا خالدون, اور وہ اس میں ہمیشہ رہیں گے. ان آیات میں اللہ تعالیٰ نے کفار کی ایک بہت بڑی مصیبت, جو ان کو مصیبت لگتی تھی, اس کا حل بتا دیا. وہ کیا تھی؟ کہتے تھے باقی ساری بات ٹھیک ہے, مان لیا اللہ ایک ہے. پچھلی تین آیتوں میں آپ دیکھیے کہ اللہ تعالیٰ نے کفار کے شبہات کا جواب دیا جو نبوت کے متعلق تھی, اور ان کے منکرین کے لیے عذاب کی دعوت کی دھمکی دے دی. یہاں خاص طور پہ مرنے کے بعد دوبارہ زندہ ہونے اور محشر کے حساب کتاب کو عقل کے خلاف سمجھنے والوں کو چیلنج کیا جا رہا ہے کہ تمہیں مشکل کیا ہے. آگے بھی آپ پڑھیں گے, قرآن پاک میں آتا ہے کہ اللہ تعالیٰ فرماتے ہیں کہ حل ندلکم علی رجل ینبئکم اذا مزقتم کل ممزق انکم لفی خلق جدید. کیا تمہیں یہ بات مذاق لگتی ہے؟ نبیوں کا مذاق اڑاتے ہیں اس بات پہ کہ وہ کہتے ہیں کہ مرنے کے بعد دوبارہ زندہ کیے جائیں گے. بڑا کرنٹ ایشو تھا اس دور کا. اگر اس دور کا کوئی اخبار ہوتا اور ہم اس کو کھول کے پڑھتے تو آپ کو روز بڑے بڑے سیاسی بیان ملتے, کہیں ابو جہل کا, کہیں ابو لہب کا, کہ بیٹھ کے اپنی چوپالوں میں باتیں کرتے تھے. کہتے تھے دیکھو بیوقوف, دیکھو کیا باتیں کرتے ہیں جی, مرنے کے بعد ہم دوبارہ زندہ ہوں گے. یہ ٹون ہوتی تھی ان کی. اللہ تعالیٰ کہہ رہے ہیں تمہیں اتنا تعجب ہے اس بات پر, اتنا کچھ دیکھتے ہو, مٹی کو دوبارہ اگتا, چیزوں کو اگتا دیکھتے ہو, موسموں کو بدلتا دیکھتے ہو, تو کیا تمہیں اس بات کی یقین نہیں ہے کہ تمہیں دوبارہ زندہ کیا جائے گا؟ اب ایک سوال پیدا ہوتا ہے کہ بندہ کیوں بے یقینی کا شکار ہو جاتا ہے کہ مرنے کے بعد دوبارہ زندہ ہونا ہے. میں آپ کو چھوٹی سی مثال دیتی ہوں کہ آپ سب یہاں آتے ہیں, بالفرض آپ کو یہاں چھٹیاں ملتی ہیں ایک دو ہفتے کی, اور اس کا ایک ہوم ورک ملتا ہے. کسی کے لیے یہ بات سن لینا کیا بڑی بات ہے کہ جی چھٹیوں کے بعد ہوم ورک یہ ہے اور یہ آپ کا چیک ہوگا, بڑی سمپل سی بات ہے. کوئی صرف اس سوچ سے اس بات کا انکار کر دے کہ جب میں واپس آؤں گا تو پھر واقعی مجھے کام دکھانا پڑے گا. اس لیے اچھا ہے کہ ہم نے تو سنا ہی نہیں, پتہ نہیں آپ نے کب کہا تھا, ہم نہیں مانتے ایسا ہوگا. یعنی اس طرح کی ٹون میں لوگ بات کرتے ہیں بعض دفعہ, کہ جس کے بعد لگتا کیا ہے کہ ان کو بالکل یقین نہیں آ رہا. حساب کتاب اصل میں مشکل لگتا تھا, اور ایسے لوگ چونکہ بیکار باتیں کرتے تھے تو اللہ تعالیٰ نے ان کی بات کر کے یہاں بتا دیا کہ تم اپنے آپ کو جتنا مرضی مطمئن کرو, لیکن ایک وقت آئے گا کہ تمہارے سامنے وہ منظر آئے گا. خود کو ذرا یہاں لے کے سوچیں, باقیوں کو سب چھوڑیں, مکہ والے گئے, مدینہ والے چلے گئے, ہم اپنے آپ کو سوچ لیں. آج ہم اکیلے بیٹھ کے, ہم بھی نہیں بلکہ میں, سوچیں ذرا. میری کسی بچے کے ساتھ رات کو بات ہو رہی تھی, تو ایسی میں نے باتوں میں قیامت کا اور بات ذکر ہوئی کہ دنیا کا زیادہ حصہ گزر چکا ہے, کم وقت رہ گیا, کہ حضرت عیسیٰ سے لے کے اب تک 2010 سال ہوئے ہیں, تو اس سے پیچھے تو عیسیٰ سے اوپر تو ایک لمبی سیریز تھی. تو جب میں اس سے باتیں کر رہی تھی نا, تو مجھے کہنے لگا کہ میں جب قیامت کا سوچتا ہوں نا تو مجھے کچھ ہوتا ہے, بٹ آئی ڈونٹ لائک دیٹ فیلنگس. یعنی واقعی اس بچے کی حالت ایسی لگ رہی تھی کہ شاید وہ اسٹریس میں آ جائے گا اور بہت اپنے اوپر لے رہا ہے. میں نے کہا ڈونٹ وری, کوئی بات نہیں ہے, ابھی تم نے کیا کیا ہے؟ کہتا نہیں, آئی فیل کہ آئی میڈ سو مینی سنس, میں نے بہت سارے گناہ کر لیے ہیں, تو میرا کیا بنے گا. یہ چھوٹا سا بچہ کہہ رہا تھا. تو میں اس کے سامنے تو نہیں ہنسی, لیکن مجھے ہنسی آ بہت رہی تھی کہ اس بچے کو, 8-10 سال کے بچے کو یہ بات نہیں, بات سمجھ آ گئی ہے جو بعض دفعہ 20-25-30 سال کے لوگوں کو نہیں آتی. کسی رستے چلتے, رات جاتے, دنیا کو چیک کیا کرے, بھاگتے ہوئے دیکھیں لوگوں کو, گاڑیوں کی دوڑ, کاروبار کی, تعلیم کی, ایجوکیشن کی, اور وہاں کھڑے ہو کے پوچھیں کہ بھائی کیا خیال ہے کہ مرنے کے بعد کیا ہونے والا ہے؟ تو لوگ کہیں گے دیکھیں گے کیا ہوگا. ये बताओ आज सो के उठेंगे तो कल खाएंगे क्या, इसकी फिक्र ज्यादा होती है। अल्लाह अकबर, ये बेयकीनी है। अब देखिए कि लोगों की अक्सरियत होती है ना, वो बगैर दलील के बात के पीछे लग जाते हैं, इसलिए उनको लगता है कि जो एक दफा हो गया बस वो अब उसी को चलाएंगे। आज के दौर का जो बहुत बड़ा मसला है ना, वो मटीरियलिज्म है। मादा परस्ती का तोहफा क्या होता है कि हमेशा इंसान इस दुनिया को जन्नत बनाने के शौक में रहता है, और जो ईंटें आखिरत के घर में लगानी थी वो भी दुनिया के घर में लगाने लगता है। आज हमारे जहनों में ये आ रहा है ना कि कौन कहता है मर के जिएंगे, यकीन करें आने वाली नस्लों के लिए ये बहुत बड़ा चैलेंज है। वो बिल्कुल इस चीज को समझ रहे हैं कि क्या वाकई अल्लाह है, क्या मरने के बाद जिएंगे। तो इस वक्त जरूरत है इस बात की कि हम अपने बच्चों को रिवाजी दीन से निकालकर शौरी दीन पर लाएं। हमने नस्लों की तामीर करनी है, किस सोच पे? बाप दादा की मोहब्बत और उनके नाम पे दीन पे नहीं, बल्कि रियलिटी बेस्ड। बाबर ने एक शेर कहा था ना कि बाबर बैश कोश के जहां दोबारा नीस्त। आज की दुनिया का भी यही स्लोगन है, कैश कर लो, मौज कर लो, मस्ती करो, दोबारा कहाँ जीना है किसी ने। तो जितना इंसान इस चीज के लिए अपने आप को दुनिया में मुतमईन करेगा, आप देखेंगे कि उतना ही ज्यादा उसका दिल आखिरत से हटेगा। एक कितना मारूफ जुमला हमारे यहाँ बोला जाता है, कल किसने देखी है, ऐश कर लो, दुनिया में कौन सा बार बार आना, दुनिया नकद है जी, आखिरत उधार है, और आखिरत किसने उधार किसने कभी चुकाया है। ये जुमले नहीं कभी सुने, ये मुसलमानों के जुमले हैं। अल्लाह कहते हैं उलाइक असहाबुन नार हुम फीहा खालिदून, ये हमेशा वाले हैं। और आप देखिए कि कफरू बि रब्बिहिम का लफ्ज पीछे गुजरा, रब का इनकार किया, उसकी कुदरत का, उसकी ताकत का, उसकी अहमियत का इनकार किया, उसकी सिफत खालकियत का इनकार किया, ये अपने रब को जानना ही नहीं चाहते, पहचानना ही नहीं चाहते। यहाँ ये जो लफ्ज है ना अलगलाल, इसको थोड़ा सा खोल के देख लीजिए, गैन लाम लाम इसका रूट है। हाथों में होती हैं तो हथकड़ियां कहलाती हैं, पाँव में हो तो बेड़ियां कहलाती हैं, और गर्दन में हो तो अगलाल कहलाते हैं। तो उर्दू में इसको हम बोलते हैं गुल्लुन की जमा है। उर्दू में आपने एक लफ्ज सुना है शोरो गुल, तो ये जो गुल होता है ना वो यही है। बहुत ज्यादा शोर भी होता है ना तो बंदे का सांस घुटता है, वही कैफियत है। वो चीज जिससे कैद किया जाए और अजाब बांध दिए जाए, ये लफ्ज कहीं आपने पढ़ा पीछे कहाँ पढ़ा? ये गुल वाला अगलाल वाला सूरत मायदा में पढ़ा जी, आप बताइए जी। वो तो हदीस में आते हैं ना तौके, लेकिन ये लफ्ज भी आया गुल्लत ऐ दिया हूँ, यहूद का फिक्रा पढ़ा था ना, वकालत यहूदु यदुल्लाही मगलूला, मगलूला लफ्ज भी इसी से ही था। फखास नाम का एक यहूदी था, उसने ये बात कही थी तो उस पर आयत आई थी, तो ये वही लफ्ज है। बास लोग इस तरह की बातें करते रहते हैं, कुछ लोग बहुत लंबी चौड़ी बातें करते हैं, लेकिन असल बात यह है कि जब दिल के अंदर तासुब होता है और जिद का तौक होता है ना, तो अच्छी बात सुन के भी बंदा नहीं मानता। मक्का वाले भी मजाक उड़ाते थे, आज वाले भी उड़ाते हैं। एक शख्स जिन्होंने इस तरह की बात की, इंटेलिजेंस ब्यूरो का ऑफिसर था कोई, तो कहने लगा कि ये क्या मुसलमान कहते हैं कि मरना है, क़यामत आनी है, देखो कितने प्लैनेट्स हैं जो टूटते रहते हैं, इसी तरह एक दिन हमारी ये ज़मीन भी टूट जाएगी। हाँ, और क्या कभी वो दूसरा प्लैनेट बन के आया जो अभी तक टूटे हैं, तो ये ज़मीन कैसे टूटेगी? हाँ, ये सवाल सुना है? यानी आप मिसाल है कि बाज़ लोग कहते हैं कि जी सितारे टूटते हैं, तो क्या कोई सितारा टूटने के बाद आज तक दोबारा बना? तो फिर ये ज़मीन एक दिन टूट गई तो क्या होगा? अगर कल कोई आपसे कहे तो आपके से इसका जवाब होना चाहिए कि हजारों सैयारे सितारे टूट रहे हैं ना गिरे बने, ये जमीन क्यों बनेगी? क्योंकि इस पे इंसानियत बसती है, बाकी सैयारों में ना इंसान है, ना उनका हिसाब है, ना किताब है। तो जमीन के दोबारा बनने की रीजन क्या है कि इस पे इंसान है जिसको अल्लाह ताला ने पैदा ही हिसाब के लिए किया है। लेकिन नहीं मानते तो छोड़ दीजिए, आगे चलते हैं। वइन फरमाया वयस्ताजिलूनका बिसय्यति क़ब्लल हसना, और ये तेजी से मुतालबा करते हैं आपसे बुराई यानी अजाब का, कहते थे अगर आना है अजाब तो फिर आ जाए, डरता क्यों है रब तुम्हारा, नऊज़ुबिल्लाह, तुम तो कहते जा रहे हो अजाब आना है, फिर आ क्यों नहीं रहा, जल्दी से ले आओ, हमारे हिस्से का हिसाब अभी हो जाए। इस तरह का जो मजाक समझते थे ना असल में कि आना आना है कुछ नहीं, तो कहते रहे, जैसे किसी को यकीन ना हो ना कि कोई मेरी दावत करेगा, तो कहते अच्छा जी कब बुला रहे हैं आप हमें, बेयकीनी का जुमला, کہا وقد خلت من قبلهم مسلات، وقد خلت من قبلهم المسلات، اور ان نادانوں کو یہ یاد نہیں کہ گزر چکے ہیں ان سے پہلے نزول عذاب کے کئی واقعات. مسلات کا جو لفظ ہے نا یہ بڑا اہم ہے ادھر. اللہ تعالیٰ کہہ رہے ہیں کہ ان کو یقین نہیں ہے، یہ پچھلی قوموں کی باتیں نہیں دیکھ چکے. مسلات جو ہے نا یہ مسلۃ تن کی جمع ہے. تن کیا ہوتا ہے؟ تائے مربوطہ، جیسے گولتا، میم سا لام اور تے گولتے، میم سا لام اس کا روٹ ہے. مثل ملتی جلتی کو کہتے ہیں. یہ پچھلی قوموں کو جو سزائیں ملی تھی نا اس کے لیے لفظ آتا ہے. کیوں؟ کیونکہ ان کے جرم اور سزا میں مماثلت ہوتی ہے. اللہ تعالیٰ کہتے ہیں ان کو دکھاؤ قوم نوح کا حال، قوم عاد کا حال، سب کا دکھاؤ، کدھر کے وہ سارے. تو اگر وہ نہ مانے تو پکڑے گئے، تو آج تم مانو نہ مانو گے تو کیسے پکڑے جاؤ گے؟ تو لہذا تم ان کی باتوں پہ پریشان نہ ہو. وَإِنَّ رَبَّكَ لَذُو مَغْفِرَةٍ لِّلنَّاسِ عَلَى ظُلْمِهِمْ، اور بے شک آپ کا رب بہت بخشنے والا بھی ہے لوگوں کے ظلم اور زیادتی کے باوجود. وَإِنَّ رَبَّكَ لَشَدِيدُ الْعِقَابِ، اور بے شک آپ کا رب سخت عذاب دینے والا بھی ہے. کہا ان کو چھوڑ دو، یہ قرآن سمجھنا نہیں چاہتے، غور کرنے سے پہلے ایسے ایسے مطالبے کر رہے ہیں کہ یہ معجزہ دکھاؤ، وہ دکھاؤ، کون سا عذاب، کیسا عذاب، چھوڑ دو ان کو. ان کا حال وہ ان لوگوں جیسا ہے کہ جن کے سامنے بڑی سے بڑی نشانی بھی آ گئی تو نہیں مانیں گے، لہٰذا آپ ان کو چھوڑ دیں. اور اگلی آیت میں پھر وہی مطالبہ ہے. آپ دیکھیں گے کہ یہ مکی دور کی اس دور کی صورت ہے کہ جب بہت زیادہ مطالبوں کو ماننے کا رواج تھا ان کا. اللہ تعالیٰ کہتے ہیں وَيَقُولُ الَّذِينَ كَفَرُوا، اور کافر کہتے ہیں لولا انزل علیہ آیت من ربہ، کیوں نہ اتاری کی کوئی نشانی اس پر اس کے رب کی طرف سے. کس پر؟ نبی صلی اللہ علیہ وسلم پر. حیرت کی بات ہے کہ ان کو نشانی چاہیے کون سی تھی. اتنی نشانیوں کا تذکرہ پیچھے ہوا، سورج، چاند، ستارے، رات، دن، آنا جانا، کیا اس سے بڑھ کر بھی ان کو کوئی نشانی چاہیے؟ لیکن اصل بات یہ ہے کہ جو لوگ زیادہ بڑے ہو جاتے ہیں نا، پھر وہ تکبر کے مارے بھی ایسی باتیں کرتے ہیں. کیا ہوگا، کوئی سونا چاندی کا گھر ہو اس کا، کوئی اس کے باغ ہوں، کوئی اس کے ساتھ فرشتے آتے ہوں، اس طرح کی نشانیاں مانگتے تھے. اللہ تعالیٰ کہتے ہیں کہ ان کو بتا دو کہ انما انت منذر، آپ تو ڈرانے والے ہیں. ولکل قوم ہاد، اور ہر قوم کے لیے ایک ہادی ہوتا ہے، ایک راہ دکھانے والا ہوتا ہے. یعنی یہ کیوں اتنی مشکل کر رہے ہیں اپنے لیے؟ اللہ کے نبی نے کب کہا کہ میں کوئی بادشاہ ہوں کہ میرے آگے پیچھے اردلی ہوں؟ اللہ کے نبی نے کب کہا کہ میں حرفن مولا ہوں کہ میں سب کچھ کر کرا سکتا ہوں؟ لہٰذا انہوں نے جب یہ کوئی بڑا دعویٰ کیا ہی نہیں، تو یہ ایسی باتیں کر کے کیوں اللہ تعالیٰ کے کو چیلنج کرتے ہیں؟ مراد یہ کہ نبی کے ہاتھ میں کچھ بھی نہیں ہے. بس آپ دیکھیں کہ آج کے دور میں کوئی دین کا عالم ہو، اب وہ کوئی بھی کہتا ہے کہ میرے پاس سونا ہے، چاندی ہے، ہیرے میں ہے، میں یہ کر سکتا ہوں، میں وہ کر سکتا ہوں، نہیں کہہ سکتا نا. بالکل اسی طرح اللہ کے نبی نے کبھی یہ بڑے بڑے دعوے نہیں کیے تھے، لیکن جب دلوں میں بڑائی کا خیال ہوتا ہے نا، بڑی ڈگری والا سامنے آئے تو دل بیٹھنے لگے، اور کوئی دین والا آئے تو کوئی یہ تو مولوی ہے، تو کہا پھر ایسے لوگ نہیں مانیں گے، ان کو چھوڑ دیجئے، یہ آپ کی باتوں پہ نہیں آ رہے، اصل مسئلہ ان کا اپنا ہے. اور وہ کیا ہے کہ یہ جانتے ہی نہیں کہ ان کے رب نے کیا کچھ تیار کیا ہے. پہلے آسمانوں کی بات ہوئی، پھر زمین کی بات ہوئی، کائنات کی باتیں ہوئیں، پھر نہ ماننے والوں کے تعصب کی بات ہوئی، اب انسان کے اپنے اندر کی نشانی اللہ تعالیٰ بیان کرتے ہیں کہ اللہ یعلم ما تحمل کل انسا وما تغید الارحام وما تزداد. اللہ تعالیٰ جانتا ہے جو شکم میں اٹھائے ہوتی ہے کوئی مادہ، اور جانتا ہے جو کم کرتے ہیں رحم اور جو زیادہ کرتے ہیں. اور وَكُلُّ شَيْءٍ عِنْدَهُ بِمِقْدَارٍ، اور ہر چیز اس کے نزدیک ایک اندازے کے ساتھ ہے. یہاں آپ دیکھیے کہ عورتوں کی بات بھی آ گئی اور ہر فیمیل کی بات آ گئی کہ تم تو اتنے بے بس ہو کہ ماں کے پیٹ میں بچے کے ساتھ کیا حالات ہو رہے ہیں تمہیں اس کا بھی نہیں پتا. پہلی بات تو دیکھیے کہ ماں تحمل کل انسا کا لفظ آیا ہے، عورت نہیں کہا، انسا ہر مادہ کو کہتے ہیں فیمیل کے معنوں میں، جانور کی ہو یا انسان کی ہو. اللہ تعالیٰ کہتے ہیں خود ماں کو بھی نہیں پتا ہوتا کہ پیٹ میں کیا ہے، اللہ یعلم، اس کو پتا ہے کہ ماں کے پیٹ میں کیا ہے، بچہ ہے، بچی ہے، گورا ہے، کالا ہے، دس اینڈ دیٹ، किसी को नहीं पता, माँ को भी नहीं पता। आप कहते हैं नहीं, पता चल जाता है अल्ट्रासाउंड से, बिल्कुल चलता है, लेकिन नंबर एक मशीनों के जरिए पता चलता है, नंबर टू एक खास वक्त गुजरने के बाद पता चलता है, तीसरी बात कि बाज दफा जो पता चलता है नतीजा उसके बिल्कुल ऑपोजिट होता है। लेकिन लोगों का हाल क्या है कि तमाम असबाब इस्तेमाल करके मालूम करने वालों से मरूब हो जाते हैं, लेकिन अल्लाह के इल्म से मरूब नहीं होते कि वमा तगीद उल अरहाम। इस एक लफ्ज में अल्लाह ताला ने औरतों के पोशीदा मामलात की वो गुतियां खोल दी कि जिसने आज की पूरी साइंस को बेबस कर दिया कि ये चीजें जो माँ के पेट के अंदर होती हैं ये डॉक्टर्स को भी नहीं पता थी। थोड़ी सी बात करेंगे इस लफ्ज पे, वमा तगीद उल अरहाम। तगीद का लफ्ज जो है ना, इसका रूट है गैन या द्वात। पीछे लफ्ज पढ़ा, कहाँ पढ़ा है? अभी बिल्कुल रिसेंटली पढ़ा है आपने, एक दो सूरत पीछे। आपके टेस्ट में भी ये लफ्ज आया था, हजरत नूह का जिक्र है उनकी कौम का, उस पे अजाब का जिक्र है। वगीदल मा, पानी खुश्क हो गया, नहीं याद? आप परेशान बहुत रहते हैं हा? तो तगीद का लफ्ज होता है ना गैन या द्वाद से पानी का कम होना। वगीद अल माउ वस्तवत अलल जूदिश, पढ़ा है अब? कुछ याद आएगा कि नहीं? अब ये जितना रिग्रेट फील करेंगे ना उतना बाद में आपको इंशाल्लाह इसका फायदा होगा। खुद पे जाके गुस्सा करेंगे ना तो फिर आप ठीक हो जाएंगे अल्लाह की तौफीक से। कहते हैं कि जो माँ के रहम, अरहाम तो रहम है, यूट्रस। अब यहाँ रहम के कम होने से क्या मुराद है, इसकी चार पांच मुख्तलिफ सूरतें हैं। नंबर एक, अच्छा ये पहले इसकी थोड़ी सी लफ्जी वजाहत और कर दूं कि अरबी जुबान में ये जो तगीद उल अरहाम है ना, ये दर्द ज़ह को कहते हैं, डिलीवरी पेंस जो होती है ना, कॉन्ट्रैक्शंस ऑफ यूट्रस। आपको पता है कि बच्चे के पैदा होने से पहले माँ के पेट के अंदर से कुछ इस किस्म की पेंस उठती हैं, कोई चीज़ कॉन्ट्रैक्ट होती है, बच्चे को धकेलने के लिए जो रहम सुकड़ता है ना, उस लफ्ज के लिए यह लफ्ज आता है तगीद उल अरहाम, दर्द ज़ह को। गीदा कहते हैं वो जगह जहां पानी ठहर जाए और जमीन इसे जज्ब कर ले। मां के पेट में क्या होती है ये जगह? वाटर सैक। कभी आपने सुना कि बच्चे की पैदाइश के दौरान मां के पेट की झिल्ली फट गई, पानी निकल आया, ये वाटर सैक है कि मां के जिस्म के बाहर नहीं आता और इतना पानी का अंदर ढेर लगा होता है। अल्लाह ने ऐसे लगता है कि बबल्स की तरह बच्चे को पानी की उन सैक्स के अंदर रखा होता है कि माँ गिरे चले फिरे तो कहीं वो सारी चीजें खराब ना हो जाए। अगर लफ्जी तर्जमा देखे ना, वमा तगीद उल अरहाम वमा तसदात, तो इसका मतलब क्या है कि जो कमी बेशी करते हैं रहम, कॉन्ट्रेक्शन होती है फिर एक्सपेंशन होती है, फिर कॉन्ट्रेक्शन होती है फिर एक्सपेंशन होती है, यानी माँ को भी नहीं पता कि दर्द ज़ह कब लगेंगे। आपने अक्सर लोगों को परेशान देखा होगा, वक्त पूरा हो गया अभी तक दर्दें शुरू नहीं हुई। अल्लाह कह रहे हैं ये मुझे पता है, तुम्हारे डॉक्टर, तुम्हारी नर्सेज, तुम्हारी जो भी हेल्पर्स हैं उनमें से किसी को नहीं पता कि रहम कब सुखड़ेंगे और कब बड़े होंगे, कब छोटे बड़े होंगे, कितना अरसा रहनी है वो पेंस, ये भी नहीं पता। बाज दफा पेंस शुरू हो जाती हैं और कहते हैं कि कई कई दिन नहीं जाती, और बाज दफा लोग कहते हैं हमें पता ही नहीं चला और फौरन हो गया। तो बच्चा वक्त से पहले पैदा होगा, वक्त से ज्यादा लेगा, कोई नहीं बता सकता। पैदाइश के असरात शुरू भी हो जाएं तो भी नहीं पता होता ये कब पैदा होगा। एक मतलब इसका ये बनता है वमा तसदाद तक, कि माँ के पेट के अंदर रहम के घटने बढ़ने, बच्चे के बर्थडे उसकी होगी क्या? तुमने तो कोई और सोची भी थी, पता चला वो तो उसके दो चार दिन बाद गुजर गए और भी फिर भी नहीं हुई। बहरहाल ये अल्लाह को पता है। दूसरा इसका मफहूम क्या है कि बच्चे का साइज और हुजम क्या होगा, कम होगा ज्यादा होगा, ओवरवेट बच्चा पैदा होगा अंडरवेट पैदा होगा, इसका भी पता अल्लाह को पाया। तीसरा इसका मानी ये भी है कि पेट में बच्चा भड़ भी रहा है कि नहीं भड़ रहा या सुकड़ रहा है, ये भी अल्लाह को पता है, माँ को नहीं, किसी और को नहीं पता, इंसान तो सिर्फ अंदाजे लगाते हैं ना। फिर एक इसका मानी क्या है कि बच्चे के अज़ा मुकम्मल होंगे कि अधूरे होंगे, पांच की बजाय छह उंगलियां हो सकती हैं और हो सकता है पांच की बजाय चार ही हो जाए, ये भी अल्लाह को पता है। किसी बच्चे की आंख नहीं होती, किसी का कान नहीं होता, कोई कहीं से कटा होता है, ये अल्लाह को पता है। फिर इसी तरह इसमें एक मानी आता है कि अजीबुल खलकत बच्चा तो नहीं पैदा हो जाएगा, डिफॉर्म किस्म का बच्चा। फिर इसमें एक और मानी है कि बच्चे की पैदाइश के बाद जो ब्लड आता है वो कम आएगा कि ज्यादा आएगा, हैज की कमी या ज्यादती। हर औरत की हर हाल में मुख्तलिफ होती है, किसी को ज्यादा किसी को बाद। फिर इसी तरह खुद रहम की तरफ भी इशारा है कि बाज औरतों का पेट फिर दोबारा वापस अपनी जगह पे चला जाता है, बाज का लटक जाता है, बाज दोबारा अपने वेट को वापस ले जाती हैं, बाज बढ़ती हैं। ये सब कुछ अल्लाह को पता है। आपको लग रहा है कि हम कुरान पढ़ रहे हैं? साइंस की क्लास लग रही है ना? ये है अल्लाह का कलाम। वकुल्लु शैइन इंदहू बिमिक़दार, हर चीज उसके पास एक अंदाजे के साथ है। माँ खुद भी रहम को नहीं देख पाती और अल्लाह ताला अंदर से देख रहा होता है कि माँ के साथ क्या हो रहा है। ये जो है ना कुल्लु शैइन इंदहू बिमिक़दार, इसका भी एक मानी और लिया गया कि कितने लड़के पैदा होने हैं, कितनी लड़कियां, कितनी औरतें हैं, कितने मर्द हैं, ये रेशो किसने बनाया है? ये अल्लाह की ज़ात ने। चलो इंसान तो फैमिली प्लानिंग करके कुछ ना कुछ जोड़ तोड़ करना चाहते हैं, जानवरों की नस्लों की सेटिंग किसने की हुई है? जितने मेल्स उतनी फीमेल्स। जिन लोगों ने जानवरों के अंदर भी गलत मलत की उनकी नस्लें खत्म हो गई, डायनासोर्स को ख़त्म कर दिया अल्लाह ताला ने और इंसानों को उनकी जगह पर रख दिया। ये सब करने वाली ज़ात आलिमुल ग़ैबी वश्शहादा, गैब को और शहादत को, खुले और छुपे को जानने वाली, अल कबीरुल मुताल, सबसे बड़ा आली मर्तबा, सबसे बड़ा सामने का पीछे का आगे का ऊपर नीचे माजी हाल मुस्तकबिल सबको जानता है। अल मुताल जो है ना आइन लाम वाव सही है, अली लफ्ज जो है अलूब बुलंदी, लेकिन मीम लग गई, मुताल सबसे बड़ा। सवाउ मिनकुम मन असर्रल कौल व मन जहर बिही, सब यकसा हैं उसके सामने जो आहिस्ता बात करे या बुलंद आवाज से बात करे। व मन हुआ मुस्तखफिन बिल लैली, और जो छुपता है रात को, मुस्तखफिन खाफ आया से, परिंदे रातों को घोंसलों में छुपते हैं, इंसान घरों में चले जाते हैं, और कुछ इसके अपोजिट व सारे बुम बिन नहार, जो दिन को चलते हैं। सारिफ सराबा से एक्टिव के मानों में, सुरूप कहते हैं राहों में चलने वाले, अपने रुख पर चलने वाले को, गलियों में फिरने वाला। अब देखिए कि कुछ कीड़े रात को निकलते हैं बाहर, सांप बिच्छू मूजी जानवर रात को निकलते हैं, कुछ छुप जाते हैं जाके बिलों में। ये सारा काम कौन कर रहा है? अल्लाह की ज़ात कर रही है, तो उसको पहचानो, वो बहुत बड़ी ज़ात है, तुम उसके साथ मुकाबला नहीं कर सकते। कितना भी इंसान बने तो बड़ा बन जाए, लेकिन बड़ा बनता नहीं। अगली आयत के एंड पे चूंकि बहुत अहम नुक्ता है, तो हम यहाँ तक तिलावत सुन के गौर करेंगे कि अल्लाह की ज़ात ने हमें क्या कुछ दिया और हमने उसकी कितनी कदर की। हम तो अपने ही ख्यालों में खोए रहते हैं, हम तो डॉक्टरों के रुख करते रहते हैं, हमें नहीं पता कि माँ के पेट के अंदर जो हालात हो रहे हैं उसका कितना गहरा ताल्लुक अल्लाह ताला की ज़ात से है। माँ की सोच, उसका चलना फिरना, उसका काम करना, उसका हरकत करना, ये सारी चीज़ें अल्लाह के हुक्म से होती हैं। लेकिन बास दफ़ा हम अल्लाह ताला को पीछे डालकर इंसानों के साथ लगे रहते हैं। तो शऊर के साथ तिलावत सुनेंगे जहाँ तक।
إِنَّ رَبَّكَ لَذُو مَغْفِرَةٍ لِلنَّاسِ عَلَى ظُلْمِهِمْ وَإِنَّ رَبَّكَ لَشَدِيدُ الْعِقَابِ وَيَقُولُ الَّذِينَ كَفَرُوا لَوْلَا أُنْزِلَ عَلَيْهِ آيَةٌ مِّن رَّبِّهِ إِنَّمَا أَنتَ مُنذِرٌ وَلِكُلِّ قَوْمٍ هَادٍ الله يعلم ما تحمل كل أنثى وما تغيض الأرحام وما تزداد وكل شيء عنده بمقدار عالم الغيب والشهادة الكبير المتعال سواء ومن جهر به بالليل وسارب بالنهار.